नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। सरकारले आगामी आर्थिक वर्षको बजेट आय र खर्चको आधारमा सन्तुलन मिलाएर घोषणा गरेको दावी गरेको छ। राजस्व संकलनको दायरा फराकिलो बनाई लक्ष्य भेट्टाउने, आन्तरिक र बाह्य ऋण तथा वैदेशिक अनुदान समेतका आधारमा बजेटको स्रोत व्यवस्थापन गर्ने भनिएको छ। पछिल्ला केही वर्ष यता राजस्व संकलनले लक्ष्य भेट्टाउन सकेको अवस्था छैन। चालू आर्थिक वर्षमा हालसम्म जम्मा 68.54% मात्र राजस्व संकलन भएको छ। यद्यपि गत वर्षको तुलनामा राजस्व संकलनमा केही सुधार आएको भने देखिन्छ। स्वदेशमा पर्याप्त उत्पादन भई अपेक्षित निर्यात हुन सकिरहेको अवस्था छैन। सर्वसाधारणको खर्च गर्ने क्षमता कमजोर हुँदा मागमा समेत कमी आएको देखिन्छ। मागमा कमी आउँदा आयात पनि खुम्चिएको छ भने बजारमा आर्थिक चलायमानता अपेक्षित रूपमा बढ़न सकेको छैन। पूँजीगत खर्च हालसम्म जम्मा 37.32% मात्र भएको छ। अबको 35 दिनमा राजस्व संकलनले लक्ष्य भेट्टाउने र पूँजीगत खर्च 7% हुने सम्भावना निकै नै न्यून रहेको छ। अझ भनौं, सम्भावना नै छैन भन्दा पनि फरक नपर्ला। बैंक तथा वित्तीय क्षेत्रले अहिले अधिक तरलताको समस्या पनि झेलिरहेका छन्। उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि हुन सकेको छैन। घर जग्गा कारोबारमा सामान्य सुधार आएको देखिन्छ, तर अहिले पनि घर जग्गा कारोबारमा शिथिलता कायमै रहेको छ। सरकारले यिनै विविध समस्यालाई समाधान गर्ने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको भनेको छ। सरकारले नीति तथा कार्यक्रममा घोषणा गरे अनुसार बजेट ल्याएको भए पनि प्रभावकारी कार्यान्वयन चुनौतीका रूपमा अगाडि रहेको छ। विगत वर्षमा बजेट मार्फत घोषणा गरिएका कतिपय योजना र कार्यक्रम कागजी दस्तावेजका रूपमा सीमित भएको भन्ने कतिपय आलोचना पनि सुनिँदै आएका छन्। आजको अन्तर्संवादमा हामी आगामी आर्थिक वर्षको बजेटका स्रोत, बजेट कार्यान्वयन र बजेटको मूल्यांकन परिपाटीका सन्दर्भमा केन्द्रित भएर नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तर्संवादमा।
धन्यवाद।
मैले यहाँसँगको कुराकानीको शुरूआत नै बजेटको स्रोतबाट गरे। अब यस वर्षको बजेटलाई त हामीले कार्यान्वयनको अवस्थालाई त हेरि नै सकेका छौं, विगतलाई पनि हामीले समीक्षा गरेका छौं। अब आगामी वर्षको बजेटको स्रोतको व्यवस्थापन के कति चुनौतीपूर्ण यहाँले देख्नुहुन्छ? अब आकार त खासै महत्वाकांक्षी तय गरिएको छैन, तैपनि पछिल्लो समय जे जसरी अर्थतन्त्रमा केही समस्या देखिएको छ, यस हिसाबले बजेटको स्रोत व्यवस्थापनलाई यहाँले कसरी हेर्नु भएको छ?
बजेटको सोर्समा त अर्को सालमा पनि यो आउने अहिले घोषणा भएको बजेटमा पनि केही समस्याहरू छ, चुनौती छ, तपाईँले अघि चर्चा गर्नुभयो जस्तै। किनभने अहिले हामीले यो वर्ष कस्तो भएको थियो भनेर हेऱ्यो भने अर्को साल कस्तो होला भन्ने अनुमान गर्न सकिन्छ। यो वर्षको हामीले स्रोतमा करिब 14 अरब 19 अरब राजस्व उठाउने भनेका थियौँ, र त्यस्तै गरेर 52 अरब रुपियाँ हामीले अनुदान आउँछ भनेका थियौँ, 218 अरब वैदेशिक ऋण र 330 अरब नेपाली आन्तरिक ऋण। यसो गरेर यो बजेट चाहिँ हामी बजेटको लक्ष्य पुरा गर्छौँ, स्रोतको लक्ष्य पुरा गर्छौँ भनेका थियौँ। तर अहिले आइपुग्दा सम्बन्धमा के अवस्था छ भनेर हेर्दा त्यसमा धेरै कठिनाइहरू देखिएको छ। जस्तो राजस्व असुलीमा 11 खरब 64 भन्दा बढी उठ्न सक्ने सम्भावना कम छ, त्यस हुनाले झन्डै झन्डै 3 खरब नै हाम्रो राजस्व लक्ष्य नभेट्ने जस्तो देखिन्छ। दोस्रो चाहिँ तपाईँले भन्नुभएको अघि चर्चा गर्नुभयो, तर जस्तो आन्तरिक अनुदानमा के अरे वैदेशिक अनुदानमा हामीले 52 अरब चाहिँ आउँछ भनेमा अहिलेसम्म हाम्रो रेकर्डमा आएको चाहिँ 11 अरब 26 करोड मात्रै आएको देखिन्छ, दाखिला भएको देखिन्छ। त्यसै गरी वैदेशिक ऋणमा पनि 218 अरब 2 खरब 18 अरब लिने भनेकोमा झन्डै 32 अरब 69 करोड आएको देखिन्छ, भन्नुहोस् 33 अरब जति आएको देखिन्छ। यस हिसाबले आन्तरिक र तर आन्तरिक ऋण भने 330 अरब लिने भनेकोमा 360 अरब लिइसकेको अवस्था देखिन्छ। यसले के देखिन्छ भने बाहिरको अनुदान र ऋण आउने मात्रा घटेको, आन्तरिक ऋणको दबाव बढेको र राजस्व घट्ने स्थिति देखेको देखिन्छ। अब अर्को सालको लक्ष्य के छ बजेटले भने 14 खरब 80 अरब पैसा उठाउँछु भनेको छ, 13 खरब 15 अरब सङ्घीय कोषमा, सङ्घीय राजस्व कोषमा जाने पैसा 165 अरब चाहिँ स्थानीय र प्रदेशमा दिने, भनेपछि 14 खरब 80 अरब हुन्छ। त्यसो गर्दा त्यो 14 खरब 80 अरब उठ्नको लागि अहिले 16-17% चाहिँ राजस्व वृद्धि भइरहेको छ, तर यथार्थमा 15% भन्दा माथि जाँदैन होला, 14-15% वर्षान्त समयमा जाँदा झन्डै 30% हाराहारीमा वृद्धि गर्नुपर्ने अवस्था छ आउने वर्षको लागि। त्यो पनि धेरै कठिनाईपूर्ण देखिन्छ। त्यस कारणले राजस्व लक्ष्य पुग्न चाहिँ अर्को सालमा पनि म त्यति सजिलो छ भन्ने लाग्दैन, हम्मे पर्छ। दोस्रो अनुदान 53 अरब लिन्छु भनेको छ, अहिलेको यो वर्षको अनुदानको प्रवृत्ति हेर्दाखेरिमा अर्को साल पनि अनुदान बढ्न कठिन नै छ। बाह्य ऋणमा पनि 233 अरब लिन्छु भनेको छ, त्यो पुरा गर्न पनि कठिन छ अहिलेको हिसाबले, जम्मा जम्मी 33 अरब आएको हिसाबले हेर्दा कसरी त्यो पुग्ला भन्ने देखिन्छ। र आन्तरिक ऋण चाहिँ 362 अरब लिन्छु भनेको छ, त्यो चाहिँ अहिलेको वर्षको अवस्था हेर्दाखेरिमा चाहिँ अर्को साल 362 होइन कि 400 अरब भन्दा अथवा 4 खरब भन्दा बढी नाग्ने देखिन्छ। यसरी यो जुन स्रोतको व्यवस्थापन चाहिँ आउने वर्षमा पनि कठिनाई छ भन्ने देखिन्छ। तपाईँले अघि भनेका कुराहरूमा केही त्यसको सत्यता छ। त्यस कारणले अर्थ मन्त्रालयले, अर्थमन्त्रीले र सिङ्गो सरकारले यो यो समस्यालाई ध्यानमा राखेर राजस्व चाहिँ किन कसरी बढी उठाउने भन्नेतर्फ बढी केन्द्रित हुनुपर्ने जरुरी छ। एउटा अनौपचारिक तथ्याङ्कले के भन्छ भने नेपाल राष्ट्र बैङ्कले अलिक अगाडि पनि स्टडी गरेका थियो, झन्डै 40% हाम्रो चाहिँ राजस्व चाहिँ लिकेज हुने गरेका छ। अब एउटा त यो राजस्व लिकेजलाई कन्ट्रोल गर्नको लागि ध्यान दिनुपर्छ, त्यसमा भन्सार प्रशासनहरू ले कडाई गर्नुपर्ने खाँचो छ। बर्डर पोइन्टमा सामानहरू चाहिँ भन्सार बिन्दुबाट पनि भन्सार नतिरी ल्याउने, कति चाहिँ भन्सार बिन्दु छलेर ल्याउने, यो खालको स्थितिलाई नियन्त्रण गर्नुपर्छ एकातिर भने। अर्कोतर्फ हाम्रो आन्तरिक माग कम भएको कारणले गर्दा, आन्तरिक माग कम हुनुमा दुईटा कारण छन्। एउटा हाम्रो मान्छेहरू बसाइसराई बाहिर गइरहेको, विदेशमा रोजगारीलाई गएको अवस्था छ भने, अर्को चाहिँ हाम्रो देशैभित्र पनि जनसङ्ख्या वृद्धिको ट्रेन्ड चाहिँ कम छ, त्यो घटिरहेको छ। त्यसले गर्दाखेरिमा हाम्रो चाहिँ आन्तरिक उपभोग घटेर गएको छ। यो आन्तरिक उपभोगलाई बढाउनको लागि चाहिँ केही नयाँ रणनीति लिनुपर्छ भनेर यसपालि एउटा बजेटमा मेरो नै सुझाव पनि हो। त्यो एउटा घोषणा भएको छ, जस्तो 1 लाख चाहिँ अपार्टमेन्ट या घरहरू कर्मचारी सेना पुलिसका मानिसहरूलाई 15-20 वर्षको किस्ताबन्दीमा दिने गरी चाहिँ 7 वटा प्रदेशका राजधानी र त्यो वरिपरिका सहरमा सहरलाई ध्यानमा राखेर 7 वटा नयाँ चाहिँ के भने त्यस खालको अपार्टमेन्ट निर्माण गर्ने भनेर घोषणा गरेका छ। यदि अब यो सरकारले त्यो घोषणालाई महत्त्वका साथ तुरुन्तै चाहिँ सक्रिय भएर सबै त्यसमा सम्बद्ध संस्थाहरूलाई सक्रिय गराउने हो भने, तपाईँले अघि भने जस्तो घर जग्गाको शिथिलता अरू धेरै कुराहरू पनि त्यसले नियन्त्रण गर्छ। अहिलेको हिसाबले मैले देख्दाखेरिमा 1 लाख घर बनाउँदाखेरिमा 1 करोडको दरले मात्रै त्यो घर बन्यो भने झन्डै 10 खरब पैसा चाहिँ बजारमा चाहिँ आउने रहेछ। त्यसलाई 50 लाखको दरले चाहिँ बनाउन सक्ने हो भने त्यो पनि 5 खरब पैसामा चाहिँ पैसा चाहिँ त्यो बजारमा झर्ने रहेछ। यदि यो परियोजना राम्ररी अगाडि बढ्ने हो भने यसले एकातर्फ घर जग्गाको शिथिलतालाई पनि अन्त्य गर्छ, सँगसँगै इम्पोर्टलाई पनि बढाउँछ, किनभने चाहिने मेटेरियल्सहरू चाहिँ को आयात बढ्छ, त्यसले भन्सारलाई पनि वृद्धि गर्छ। अर्कोतर्फ बैङ्कमा चाहिँ के भने निष्क्रिय भएर बसेका पैसाहरूलाई लगानी गर्न नसकेको या अरू विभिन्न कोषहरूमा सञ्चय कोष लगायतका विभिन्न कोषहरूमा चाहिँ बसेका पैसाहरूलाई पनि चलायमान गर्छ, र पैसा चाहिँ कर्मचारीलाई चाहिँ किस्ताबन्दीमा दिने हुनाले ब्याङ्कलाई चाहिँ त्यो डुब्छ भन्ने कुनै जोखिम पनि हुँदैन। त्यस हुनाले यो परियोजना चाहिँ सफल पार्न सरकार चाहिँ सक्रिय भएर लाग्नुपर्छ। त्यो लाग्यो भनेदेखि त्यसमा सरकारले के गर्नुपर्छ गर्न सक्छ भनेदेखि अब सेना प्रहरी निजामती शिक्षकका त्यो सम्बद्ध मन्त्रालय सङ्घ संस्थाहरू अनि ब्याङ्कर्सहरू र विभिन्न कोषमा सञ्चालन गर्ने कोष सञ्चालक एजेन्सिजहरू सबैको मिटिङ गरेर अविलम्ब त्यसका चाहिँ शर्तहरू त्यसका प्रक्रियाहरू चाहिँ के भने अगाडि सार्ने र त्यस आधारमा चाहिँ के भने सबैलाई त्यो 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 परियोजना सफल पार्न चाहिँ सक्रिय बनाउने हो भने मुलुकले अलिकति आर्थिक एउटा चाहिँ के भने आर्थिक एउटा धक्का दिने आर्थिक दबाब चाहिँ एउटा बिग पुस भन्ने गरेका छु मैले, त्यो बिग पुसको सम्भावना चाहिँ यसले अहिले बजेटमा उल्लेख गरेका छ। त्यसलाई कार्यान्वयन गर्ने हो नि फेरि हामीले सोचेको भन्दा कहिलेकाहीँ इकोनोमी भनेको चाहिँ इकोनोमिक्स भनेको के भन्छ भने सम्भावनाको खेल पनि हो, सधैँ त्यो चाहिँ के भने निष्क्रिय पनि हुँदैन। तपाईँले कुनै एउटा नयाँ इनोभेटिभ योजना अगाडि सार्नुभयो भने त्यसले अर्थतन्त्रलाई पुरै धक्का दिने गति दिने एउटा चाहिँ काम पनि गर्दछ। कहिलेकाहीँ त्यस्ता नीतिहरूले चाहिँ उल्टो ब्याकफायर गर्छ। जस्तो भन्नु अब इन्टरनेसनल्ली चाहिँ ट्यारिफ र चाहिँ अरू अरूका चाहिँ समस्याले अर्थतन्त्र शिथिल हुन्छ कि भन्ने भन्ने डर भइरहेको बेलामा हामीले बजारमा पैसा धकेलेर बढी चाहिँ के भने धक्का दिने प्रयास गर्यौँ भने हाम्रो अर्थतन्त्रको ट्रेन्ड चाहिँ अर्को ढङ्गले जान सक्छ, म त्यो सम्भावना देखिरहेको छु।
यहाँले भनिरहेकै कतिपय कुरालाई विश्लेषण गर्ने हो भने पनि बजेटलाई प्राविधिक हिसाबले हेर्ने हो भने त हामीले अब 18 खर्ब या 19 खर्बको बजेट घोषणा गरे पनि वास्तविक बजेटको कार्यान्वयन कति भयो भनेर यकिन गर्ने हो भने त 2-4 खर्ब तल नै हुने जस्तो पनि यहाँको कुराबाट त्यो कुरा देखिन आयो। हुन त कार्यान्वयन र तथ्य तथ्याङ्कले पनि तिनै कुराहरूलाई पुष्टि गर्छ। अझै मध्यावधि समीक्षा मार्फत संशोधित लक्ष्यहरू पनि निर्धारण गरिन्छ, जबकि यसअघि नै गरिएका लक्ष्य लिएको उद्देश्य पनि संशोधित गर्ने परिपाटी रहेको छ। हाम्रो बजेट निर्माणको परिपाटी, त्यसको कार्यान्वयन र मूल्याङ्कनलाई हामीले अलि वस्तुनिष्ठ र वैज्ञानिक बनाउन नसकेको हो कि अथवा एक किसिमको परिपक्वता अनुभवले अथवा समयक्रमसँगै त्यो हुँदै गएको छ, के पाउनु भएको छ यहाँले?
यस्तो हो, यसको अर्को कारण मैले अघि हाम्रो चाहिँ केही संरचनागत कठिनाइहरू चाहिँ देखा पर्दै गएको छ। यो संरचनागत कठिनाइलाई नतोड्ने हो भने त्यही चक्करमा हामी चाहिँ पानीको एउटा चाहिँ नदीहरूमा चाहिँ घुमरी भन्छन् नि घुमाउने, त्यही घुमिरहने र त्यहाँबाट बाहिर पनि निस्किन नसक्ने एउटा स्थिति हाम्रो बनिरहेको छ। हो त्यो बनिरहेको अवस्थाबाट बाहिर निस्किन अघि जुन मैले एउटा बिग पुस भने त्यो कुरा चाहिँ जसमा सरकारी पैसा खर्च हुँदैन। अहिले हामीले सरकारी पैसाबाट मात्रै कुनै काम गर्ने भन्यो भने हामीसँग सीमित पैसा मात्रै उठ्ने स्थिति छ। जस्तो अघि नै भने राजस्वको हाम्रो 11-12 खरबमै एउटा चाहिँ सीमित भन्ने स्थिति छ, किन जनसङ्ख्या चाहिँ 40-50-60 लाख मान्छे बाहिर बस्ने, त्यो पनि एक्टिभ बायर चाहिँ बाहिर बस्ने, बाहिर जाने ट्रेन पनि बढिरहेको हुँदा आन्तरिक खपत चाहिँ जुन ढङ्गले चाहिँ बढेर जानु पर्थ्यो जान सकिरहेको छैन। त्यसले हाम्रो चाहिँ के भने आयातमा आधारित राजस्व भएको हुनाले त्यो राजस्वले बढी चाहिँ के भने विस्तार गर्न सकिरहेको पनि छैन। यस्तो र तर हाम्रो खर्चको ट्रेन्ड चाहिँ यस्तो बनाएको छौँ हामीले कि त्यो खर्च गर्नै पर्ने खर्च हाम्रो चाहिँ झन्डै 12-12.5 खर्ब।
यो खर्चको सन्दर्भमा मैले एउटा अर्को प्रश्न जोड्न चाहे, आयका स्रोतहरू बढ्न सकिरहेका छैनन् भनौ या सरकारले आमदानी गर्ने स्रोतहरू सीमित छन्, तर भुक्तानीको दायित्व थपिँदै गएको छ। जस्तो मैले जोड्न चाहेको कुरा सामाजिक सुरक्षा भत्तामा 1 खर्ब भन्दा बढी बजेट विनियोजन गर्नुपर्ने स्थिति आइपुगेको छ। यो सालदेखि अथवा आगामी आर्थिक वर्षदेखि सरकारले वृद्ध भत्ता पाउने उमेर त 70 वर्ष कायम गरेको छ सीमित केही बाहेक। अब एकातिर खर्चको दायित्व अथवा भुक्तानी गर्नुपर्ने दायित्व अथाह बढ्दै जाने, त्यसै गरी आएका स्रोतहरू सीमित हुँदै जाने परिपाटीलाई यहाँले कसरी हेर्नुहुन्छ, जुन कुरा यहाँले भन्दै पनि हुनुहुन्थ्यो?
ठिक भन्नुभयो। अब हाम्रो यही खर्चको आमदानीको अघि मैले भने आमदानीमा एउटा सर्टेन पैसामा मात्रै हामी चाहिँ अड्नुपर्ने अवस्था देखा पर्दैछ, त्योभन्दा बढाउनलाई कठिनाइहरू देखा परिरहेछ भने खर्च चाहिँ फेरि गर्नै पर्ने। जस्तो तपाईँले अहिले भन्नुभयो हाम्रो केही खर्चहरू चाहिँ पनि त्यो तिर्नै पर्ने खर्चहरू छन्। जस्तो उदाहरणको लागि हामीसँग करिब 8-9 लाख हाम्रो कर्मचारी छ, हाम्रो ट्रेजरी हाम्रो सरकारी कोषबाट पैसा खाने, निजामती प्रहरी सेना शिक्षक संस्थानहरू विश्वविद्यालयहरू विभिन्न समितिका मानिसहरू प्रदेश र स्थानीय सरकारमा ले भर्ना गरेका कर्मचारीहरू या जनप्रतिनिधिहरू यो जम्मैलाई तपाईँले हेर्नुभयो भने निश्चित पैसा चाहिँ हाम्रो जाने गर्छ। जो जो आठ नौ लाखको संख्यामा त्यो हुन्छ, झन्डै 9 लाखको संख्यामा त्यो रहेको छ। दोस्रो हाम्रो चाहिँ अहिले ज्येष्ठ नागरिक पेन्सनर छन् हाम्रा 7 लाख जति हाम्रा पेन्सन खाने कर्मचारी पूर्व कर्मचारीहरू चाहिँ 7 लाख मानिस छन्, 9 साथै 16 लाख भयो। अर्को भनेको हाम्रो ज्येष्ठ नागरिक भएर 24 लाख मानिसहरू छन् जसले महिनाको 4,000 भत्ता लिन्छन्, त्यो संख्या 24 लाख छ। 9 लाख संख्या छ अर्को एकल महिला भत्ता खाने 2,000 दरले, यति मात्रै जोड्नु भने यो 49 लाख हुन्छ करिब। त्यो बाहेक पनि हामीले अपाङ्गलाई या पोषण भत्ता दलितहरूको चाहिँ 5 वर्षसम्मका 2 बच्चालाई हामीले पोषण भत्ता दिन्छौँ, या उपचार औषधि उपचारको खर्च गर्छौँ, कतिपय असाध्य रोगहरू चाहिँ सरकारले सहयोग गर्छ, कतिपय छात्रवृत्ति हामी प्रदान गरिरहेका छौँ। यो जम्मै जोड्दा अहिले वृद्ध भत्ता र एकल महिला भत्तालाई मात्रै 109 अरब चाहिँ हाम्रो बजेटमा छुट्टिया छ अहिले। त्यो बाहेक पनि अर्को करिब 16 अरब जति चाहिँ 125 अरब चाहिँ यो हाम्रो अरू अरू चाहिँ सामाजिक सुरक्षामा खर्च हुन्छ। 125 अरब त हाम्रो नियमित एउटा चाहिँ त्यो लोड त त्यसले थपिएकै छ। त्यो बाहेक अघि भने कर्मचारी अरू अरूको सबै तलब र पेन्सन यो जम्मै जोडिँदाखेरिमा हामीले तिर्नुपर्ने एउटा बाध्यकारी पैसा छ एक। दोस्रो हाम्रो सामव्याजको भुक्तानी छ, झन्डै त्यो 4 करोड रुपियाँ हाम्रो सामव्याज भुक्तानीमा जान्छ। र त्यसबाहेक अरू अफिसका रेगुलर खर्चको लागि गाडी होला के होला घर होला भाडा होला यी जम्मै कुरा जोड्दा हाम्रो झन्डै 12.5 करोड रुपियाँ हाम्रो वार्षिक दायित्व चाहिँ हामीले तिर्नै पर्ने दायित्व चाहिँ त्यसले सिर्जना गर्छ। अब 11 करोड 11.5 करोड राजस्व उठाउने अनि 12.5 करोड चाहिँ हामीले तिर्नै पर्ने दायित्व भयो भने हाम्रो सबै काम विकासको काम अथवा पुँजीगत खर्च अथवा चाहिँ पूर्वाधार निर्माणको काम त केवल ऋणमा मात्रै गएर या विदेशी अनुदान प्राप्त हुँदा मात्रै हामीले गर्न सम्भव हुने स्थितिमा भएपछि हामीले अरू अल्टरनेट उपायहरू अथवा सरकारी कोषबाट मात्रै विकास गर्नुपर्छ भन्ने धारणाबाट अलिकति बाहिर आएर अरू तरिकाहरूबाट विकास गर्नुपर्ने खाँचो छ। जस्तो अघि हामीले चर्चा गऱ्यौँ, मैले नै त्यहाँ भने यो 1 लाख घर बनाउने तर त्यसमा प्राइभेट सेक्टर ब्याङ्क र चाहिँ विभिन्न सेक्टर सक्रिय भयो, सरकारले पोलिसीमा मात्रै सहयोग गरिदियो भने सरकारको 1 पैसा पनि खर्च हुँदैन त्यसमा। 8-10 करोड रुपियाँ चाहिँ बजारमा चाहिँ पैसा चाहिँ सक्रिय भयो चलायमान भयो भने त्यसले सबै काम गर्ने भयो। एकातिर राजस्व पनि वृद्धि गर्ने भयो, रोजगारी पनि वृद्धि गर्ने भयो, आमदानी आर्थिक गतिविधिलाई तीव्रता पनि दिने भयो, नेपालभित्रका उद्योग धन्दाहरू सक्रिय र चलायमान हुने भए, ब्याङ्कहरू सक्रिय र चलायमान हुने भए, नागरिक पनि सक्रिय र चलायमान हुँदाखेरिमा त्यसले अर्थतन्त्रलाई हाम्रो अहिलेको वर्तमान सिस्टममा जो प्राप्त हुने कुराभन्दा बाहिरबाट चाहिँ थप चाहिँ के भने सहयोग पुग्न सक्छ। हो यस्ता योजनाहरू अब हामीले सञ्चालन गरेर मात्रै हाम्रो अर्थतन्त्रलाई माथि उठाउन सक्ने अवस्था छ। हो यसतर्फ नगइकन अब हामी अगाडि जान सक्दैनौँ। यो चाहिँ हिजोको मात्रै त्यही उसमा मात्रै घुमिरह्यो भने हामी योभन्दा चाहिँ के भने मान्छेको जनताको माग चाहिँ बढेर गएको छ, नयाँ नयाँ योजना माग छ, सडक र पूर्वाधार के खानेपानी अरू विभिन्न कुरा चाहिँ माग बढिरहेको छ। तर त्यस अनुसारको चाहिँ हाम्रो चाहिँ के भने स्रोत बढेन भने सभागृहमा जनअसन्तुष्टि बढेर जाने स्वाभाविक हो। त्यो
म यस विषयमा पुनः आउनेछु। हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले आगामी आर्थिक वर्षको बजेटका स्रोत, बजेट कार्यान्वयन र बजेट मूल्यांकनको सन्दर्भमा केन्द्रित भएर नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग कुराकानी गरिरहेका छौं। हुन्छ, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाऊ। यहाँले भनिरहेकै सन्दर्भबाट मैले थोरै अर्को प्रश्न पनि गर्न चाहे। जस्तो स्वदेशमा उत्पादन वृद्धि हुन सकिरहेको छैन, युवा पलायनको अवस्था पनि पनि त्यस्तै छ। अघि यहाँले भने जस्तै स्वदेशबाट निर्यात नगर्दासम्म सानो अर्थतन्त्र र सानो बजारबाट हामीले असीमित इच्छा चाहनाहरू राख्यौं भने त्यो कतिसम्म सम्भव होला? जस्तो अब करका दर र दायरा मात्र बढाएर आर्थिक वृद्धि र विकासको लक्ष्य पनि पक्कै पनि हासिल हुन सक्दैन होला। यस अर्थमा जबसम्म हामीले उत्पादनमुखी र निर्यातमुखी अर्थतन्त्रको विकास गर्न सक्दैनौ त्यति बेलासम्म हामीले बजेट मार्फत त्यसै गरी नीति कार्यक्रम मार्फत आर्थिक वृद्धि र विकासको लक्ष्य घोषणा गरेर मात्र पूरा हुन सक्छ कि अथवा हामी थप तयारीका साथ अगाडि बढ्नुपर्ने हुन्छ?
होइन, थप जानै पर्छ। जस्तो एउटा कुरा तपाईँलाई मैले म एउटा तथ्य अगाडि सारौं। नेपालमा सन् 1911 चाहिँ बिजुली बनिएको थियो फर्पी, त्यहाँबाट 46 सालको अन्तमा चाहिँ बहुदल आयो। त्यो बेला चाहिँ हाम्रो जम्मा जमी नेपालमा हाइड्रो पावर उत्पादन चाहिँ 232.36 मेगावाट थियो। थर्मल र सोलर जम्मै जोडेर जम्मा 261 मेगावाट रहेछ। 100 वर्षभन्दा बढी अवधिमा हामीले बिजुली कति बनायौँ भने 261 मेगावाट। त्यो बेला हामी कुनै सरकार बाहेक अरूले गर्नै हुँदैन, सबै सरकारले गर्नुपर्छ भन्ने धारणा राख्यौँ, अरूलाई गर्नलाई पनि रोक लगायौँ। र बहुदल आएपछि प्राइभेट सेक्टरलाई पनि सक्रिय बनाउने नीति लियो सरकारले। त्यो क्रम अगाडि बढ्दै जाँदा अहिले यति बेला हाम्रो चाहिँ बिजुली उत्पादन चाहिँ 3600 मेगावाट चाहिँ भएको छ, जसमध्ये हाइड्रो पावर चाहिँ 3426 मेगावाट सरकारले बनाएको छ। यसबाट के देखिन्छ भने सरकारले आफैले जम्मै काम गर्छु भनेर समातेर बस्यो भने कहिले पनि अगाडि जान सक्दो रहेछ, जाने रहन्छ। यो हाम्रै घटनाले देखायो, यो एउटा तथ्यले देखायो। त्यस कारणले अब धेरै कामहरू अब सरकारले मात्रै गर्नुपर्छ, सरकारले बाहेक नगरेको कुरा चाहिँ सरकारी हुँदैन भन्ने धारणा चाहिँ बाट चाहिँ मुक्त हुनुपर्छ। यसको लागि हाम्रो सिङ्गल माइन्ड सेट चाहिँ बदलिनुपर्छ। जनतामा पनि, ब्युरोक्रेसीमा, राजनीतिक नेतृत्व सबैले त्यसबाट बाहिर आउनुपर्छ। किन जरुरी छ भन्दा हाइड्रो पावर चाहिँ बनाउँछ चाहिँ प्राइभेट सेक्टरले, 30 वर्षमा सरकारलाई चाहिँ जिम्मा लाउँछ। त्यो सबै सरकारी भयो नि त्यसपछि, कसले बनायो भन्ने कुरा होइन। सरकारका एजेन्सीले बनाएको चाहिँ सरकारी, अर्काले बनाएको सरकारी हुँदैन भन्ने जो अहिलेको मान्यता छ, किन सरकारले बनाउनै सक्दैन। सरकारसँग सीमित स्रोत छ, त्यो स्रोतबाट मात्रै बनाउन खोज्यो भनेदेखि अघि मैले देखाएँ स्रोत यी राजस्व छन् चाहिँ उठ्दैन, अरू चाहिँ ऋण र चाहिँ अरूबाट मात्रै जाने हो भने त्यो सीमित छ। त्यसबाट चाहिँ अनगिन्ती जनताका मागहरू सबै पुरा गर्न सम्भवै छैन। त्यस कारणले सरकारले गर्न सक्ने कति हो त्यसलाई सरकारमा सीमित गरौँ, त्यसमा रोकौँ राखौँ। सरकारले नसक्ने चाहिँ निजी क्षेत्र, त्यो पनि कमजोर छ तर त्यो निरन्तर त्यो बढ्न सक्ने चाहिँ सम्भावना छ। त्यसको अवस्था अनुसार त्यसलाई, त्यसको क्षमता बढाउँ। कति लगानी चाहिँ विदेशी लगानीलाई चाहिँ सहज बनाऊ। अब विदेशी लगानी चाहिँ यहाँ असहज अवस्था भएकै कारणले गर्दा हाम्रो प्रशासनिक झन्झट, दुःख दिने चाहिँ पैसा माग्ने जम्मै कारणले गर्दा तिनीहरू सहज रूपमा यहाँ आउँदैन। त्यो कुरालाई सजिलो एक डोरबाट तुरन्तै हुने खालको स्थिति बनाउने हो भने बिस्तारै त्यो पैसा पनि प्राप्त हुन सक्छ।
हामी बिस्तारै कार्यक्रमको अन्त्यतिर पनि आइरहेका छौँ। मैले यहाँलाई सोध्नै पर्ने प्रश्नहरू पनि रहेको छ, एउटा प्रश्न रहेको छ। यहाँले विभिन्न अन्तर्वार्ताहरूमा र पछिल्लो समय एउटा विषयलाई उठान गरिरहनु भएको छ, त्यो के हो भने अर्थतन्त्रको सुधार र राजस्व संकलनका लागि पैतृक सम्पत्तिको पुस्तान्तरणमा 40% कर लगाउन सकिन्छ भन्ने विषयलाई यहाँले अगाडि सार्नु भएको छ। मैले केही ठाउँमा यहाँले बोलेका कुराहरू र यहाँको अन्तर्वार्तामा पनि ती कुराहरू पाए थिए। नेपाल जस्तो न्यून आय भएको मुलुक र सोही अनुसारको जनजीवन भएको मुलुकमा सम्पत्तिको पुस्तान्तरण हुँदा, पैतृक सम्पत्तिको पुस्तान्तरण हुँदा त्यसरी कर लगाउन सकिने अवस्था छ कि छैन? जस्तो विकसित मुलुकमा यहाँले भनेको अवस्था पनि छ, त्यहाँ सरकारले नागरिकको त्यही अनुसारको जिम्मा लिने नीति पनि रहेको छ। हामीले नीति नै सुधार नगरिकन त्यस किसिमबाट अगाडि बढ्नु कतिको उपयुक्त हुन्छ? किनभने पछिल्लो समय यो कुराहरू पनि चर्चामा रहेको छ, यहाँले पनि यो कुरालाई जोड़ दिनुभएको छ।
तपाईँले एकदम सही कुरा गर्नुभयो। नीति भने चाहिँ अब यो अन्डा पहिला कि कुखुरा चाहिँ चल्ला पहिला भन्ने जस्तै कुरा हो। गरिबी पहिले अन्त्य हुन्छ कि ट्याक्स चाहिँ पहिला धेरै उठाएपछि त्यो अन्त्य हुन्छ भन्ने कुरा चाहिँ यो सँगसँगै जाने कुरा हो। त्यो एउटा मात्रै ढङ्गले बहस गर्नु हुँदैन। मैले भनेको कुरा के छ भने जग्गालाई 4 चाहिँ श्रेणीमा बाँडु, कृषिको जग्गा, उद्योगको जग्गा, आवास र व्यवसायिक, 4 श्रेणीमा जग्गा बाँड्नुपर्छ। उद्योग र कृषिको जग्गामा तपाईँले आधा मात्रै सुन्नुभयो, कृषि र उद्योगको नाममा चाहिँ छुट्टिने जग्गामा पैसा कुनै पनि कर लाउनु हुँदैन भन्नेमा छु म। पहिलो जस्तो किसानले कृषि गर्छु भनेर ल्याएको जग्गामा बाबुआमाको जग्गामा अहिले जुन ढङ्गले चाहिँ व्यावसायिक जग्गा जस्तो हाई ट्याक्स लगाइरहेछ त्यसबाट मुक्त गर्नुपर्छ, त्यहाँ एक पैसा पनि कर लाउनु हुँदैन र हदबन्दी पनि चाहिँदैन भन्नेमा छु म। आवास र व्यावसायिक भन्ने जग्गामा मात्रै कर बढाउनुपर्छ भन्ने हो मेरो धारणा। जुन जग्गा स्वाभाविक रूपमा मानिसहरू छ सीमित हुन्छ, दोस्रो त्यो व्यावसायिक जमातले नै त्यसको सबभन्दा धेरै नाफा पनि लिन्छ, व्यापारीहरूले बढी दिने हुन्छ, त्यस्तो जग्गामा हाई ट्याक्स हुन्छ। व्यवसाय गर्ने मान्छेलाई ट्याक्स लाग्छ कि लाग्दैन भन्दा लगाउनै पर्छ, संसारभरिले पनि लगाउँछ होइन। यही पनि अहिले चाहिँ उद्योगका प्रोडक्टहरूमा चाहिँ ट्याक्स लाग्छ, कृषिको उत्पादनमा चाहिँ धान लगायो धान उत्पादन गर्यो भने त्यसमा ट्याक्स लाग्दैन, तर धान लगेर चाहिँ चामलको बोरा बनाएर बेच्ने चाहिँ मिलहरूलाई चाहिँ ट्याक्स लाग्छ। त्यसमा यो दुईटालाई फरक गर्नुपर्छ भन्ने मेरो धारणा हो। अहिले पनि हाम्रो कृषिको चाहिँ के अरे जग्गाको किनबेचमा 9% हाराहारीमा ट्याक्स लाग्न थालिसकेको छ, गेन ट्याक्स लाग्छ र सँगसँगै अब पुर्ख्यौरी सम्पत्तिबाट यता आउँदाखेरिमा पनि त्यो ट्याक्स पनि छ। जम्मै दुइटै जोड्यो भने झन्डै 9% ट्याक्स अहिले नेपालमा लागिसकेको छ।
हुन्छ हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय पनि सकिएको छ। यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। आजको अन्तर्संवादमा हामीले आगामी आर्थिक वर्षको बजेटका स्रोत, बजेट कार्यान्वयन र बजेटको मूल्याङ्कनका सन्दर्भमा केन्द्रित भएर नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईंको दिन शुभ रहोस्। हवस्त, नमस्कार।